محمد صلی اللہ علیہ وسلم حمد اللہ تعالیٰ فی قرآن مجید فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما اللهم صل على سيدنا ومولانا محمد مهدنا الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وآله وأنعم الله اللهم صل على سيدنا ومولانا محمد وآله وصحبه وبارك وسلم أما بعد. کیونکہ خالص تصوف کی مجلس ہے اور اجتماع کے اندر اکثریت بھی الحمدللہ انہی حضرات کے جو اس سے تعلق رکھتے ہیں اور کچھ اس جگہ میں بھی طبیعت کا رجحان اس طرف ہوتا ہے کہ کچھ تصوف پہ بات کی جائے, تو آج بھی کچھ ایسے ہی ذہن میں چند باتیں تصوف کی وجہ سے آئی ہیں. کچھ تو اپنے حضرت شیخ کے حوالے سے ہیں, بزرگوں سے سنی ہے, اس کچھ نسبت ہے. تو یہ ہم جیسے سالکین کے لیے بہت ضروری ہیں. ہمیشہ یاد رکھیں کہ جب انسان کسی راستے کو اختیار کرتا ہے اس میں دو چیزیں ہوتی ہیں, ایک پاس ہو جاتا ہے ایک فیل ہو جاتا ہے. نہ ہی سارے پاس ہوتے ہیں اور نہ ہی سارے فیل ہوتے ہیں. تو جب رزلٹ نکلتا ہے تو اس وقت بڑا افسوس ہوتا ہے, بھائی ہم نے محنت نہیں کی, ہم فیل ہو گئے. تو جس راستے پہ الحمدللہ اللہ نے ہمیں رکھا ہے, ہم چلے ہیں, اس کا رزلٹ جو نکلے گا وہ موت کے بعد نکلتا ہے. دنیا میں نہیں پتہ چل سکتا کہ ہم کامیاب ہیں یا نہیں کامیاب, چاہے کتنی کوئی لوگ ہمیں گارنٹی دے دیں گے آپ کامیاب ہیں, بھائی بہت اچھا ہے فلاں ہے, نہیں. اس کا رزلٹ اصل میں جو ہے اللہ نے پیک کر کے رکھا ہوتا ہے اپنے پاس, نہ لوگوں کی بات پہ یقین کریں, نہ آپ دھوکے میں کسی کے کہنے پر, نہ خود اپنے آپ پہ یقین کریں. بس خوف اور ڈر یہ ہو کہ اللہ ہمیں جب یہ رزلٹ نکلے ہمارا رول نمبر اس لسٹ میں ہو جو کامیاب لوگ ہیں, جس کو اللہ نے کہا ہے کہ ان کے اعمال نامے دانے ہاتھ میں دیے جائیں. تو بھائی جب بھی آپ, یہ تو ایک دنیا کا اصول ہے, کسی راستے پہ انسان چلتا ہے تو جب تک ان اصولوں کی پابندی نہیں کرتا جو اس کو منزل تک پہنچا دے, تو پھر آدمی منزل تک تو نہیں پہنچتا. گاڑی آپ کے پاس ہے, نیا ماڈل ہے, اور روڈ بھی آپ نے رکھی ہوئی ہے, لیکن ضابطہ ہے جو اس راستے پہ چلنے کا جو اصول ہے اس کو آپ پورا نہیں کر رہے, آپ کو جو سائن ہے موٹر وے پہ اس کو فالو ہی نہیں کر رہے, تو پہنچ جائیں گے, مشکل ہے پہنچنا. تب اس میں نہ گاڑی کا قصور ہے, نہ روڈ کا قصور ہے, نہ آپ کے دماغ کا قصور ہے, نہ پیٹرول کا قصور ہے. اس میں تو یہ کہ آپ نے کسی پرنسپل کو بریک کیا اور آپ سب سے رہ گئے. تو سارکین کے لیے بھی بزرگان دین جو ہیں اس قسم کی باتیں آتے ہیں, جو اصل ماشاء اللہ چلنے والے لوگ ہیں ان کے لیے یہ راستہ مشکل بھی ہے اور آسان بھی ہے. مشکل اس وقت ہوتا ہے کہ جب آدمی اصول پہ نہ چلے, سبحان اللہ, اور آسان اس وقت ہوتا ہے کہ جب انسان رسولوں پہ چلنے لگے. سیدھی بات, مشکل ان لوگوں کے لیے آپ بڑا مشکل ہے یار, بڑا مشکل. تو اس لیے کہ آپ نے اصول ہی نہیں پکڑے تو مشکل ہوگا, अगर आप उन ससुरों को पकड़ लिए तो आपको तो माशाल्लाह ऐसा लगेगा जैसे आटे से बाल निकल रहा है, जन्नत ही जन्नत। फिर बोले सुभान अल्लाह। तो अब ये अपने पे डिपेंड करते हैं। इस सिलसिले में माशाल्लाह बुजुर्गों ने बड़े बड़े मारफ बुजुर्ग गुजरे हैं। इनमें एक शख्सियत तो बड़ी अजीम शख्सियत है, हजरत हकीम उल उम्मत रहमतुल्लाह, जिनको मुजद्दद तसव्वुफ कहा जाता है। फरमाते हैं कि उन्होंने बहुत सी चीज़ों पर काम किया है, अल्हम्दुलिल्लाह। तो अनगंत चीज़ें हैं जिसका तसव्वुर नहीं, कोई फील्ड ऐसा दीन का नहीं है जिस पर आला दर्जे का काम ना किया हो। लेकिन ये बहुत बड़े फिकी का कौल बता रहा हूँ, हजरत मुफ्ती तकी उस्मान मुद्दज़िल अली का ये कौल है कि हजरत का अगर देखना हो तो एक रंग उनका गालिब था तमाम कामों पर, और वो क्या था? तसव्वुफ की तहकीक जो उन्होंने की, उसको मुजद्दद, इसलिए मुजद्दद तसव्वुफ कहा जाता है। तो मैं जब हजरत कोई गुफ्तगू फरमाते थे तो उसमें ज़रूर बज़रूर हवाला देते थे कि हजरत का ये मकूला है, हजरत का ये मकूला है। मैं सोचता इसको माशाल्लाह सबसे ज़्यादा आप इसी का जो है मकूला पेश करते हैं। तो पता चलता है वो बात उसकी क्या थी, क्योंकि माशाल्लाह उनके असूल जो थे वो तहकीक बड़ी ज़बरदस्त तहकीक है तसव्वुफ के ऊपर। तो एक उनका मकूला मैं भी अर्ज करता हूँ आपकी खिदमत में कि नाकामी और कामयाबी की वजह हजरत बताते हैं कि भाई किसी मुरीद के लिए किस बना पर होती है, कब कामयाब हो जाता है और कब नाकाम होता है। हमारे एक चीज़ ऐसी है इसमें कि जिस पे जो आदमी तवज्जो कम रख जाता है या शैतान उसको भुला देता है, जिसकी वजह से उसकी नाकामी होती है और उस पर आदमी तवज्जो बहुत कम देते हैं। तवज्जो हो भी तो एहतियात कम होती है उस पर, और इसका मामला ऐसा होता है कि वो हम सही समझ रहे होते हैं उसको, लेकिन उसका फैज़ ख़त्म हो चुका होता है, ताल्लुक बहुत कमज़ोर हो चुका होता है उस वजह से, क्योंकि असूल तोड़ रहा है वो असूल, मतलब की पॉइंट है उसके अंदर जो है। फरमाते हैं ये सालिक सोच ले ये बात कि भाई हम समझते हैं कि भाई मेरे साथ जिक्र कम हो रहा है तो मेरे साथ नहीं आ रहे दिल पर, या मैं तहज्जुद नहीं पढ़ रहा तो मेरे पे असरात नहीं आ रहे हैं, या फला काम नहीं हो रहा है, या जिक्र की कसरत नहीं हो रही है, या बहुत सी चीज़ें इसके जहन में गुजरती हैं। क्योंकि ये तस्वीर पकड़ते ही उसके असरात मरतब होने चाहिए इंसान पर अल्लाह के जिक्र के। अल्लाह का जिक्र इतनी ज़बरदस्त चीज़ है कि ये बग़ैर तासीर के रह ही नहीं सकता। बोले सुभान अल्लाह। यानी तो अल्लाह ने ऐसे बनाया जैसे आप पानी पिए तो इसकी तासीर ही है कि आप प्यासे रह ही नहीं सकते। आज तक सुना है कि इसने पानी पी गया जी, मैं जितना पानी पिए इतना प्यासा हो गया, हम कहते हैं इतना पानी पिए जी सैराब हो गया। तो जिक्र करने वाला किसी हालत के अंदर भी ऐसा हो नहीं सकता कि जिक्र के जो असरात हैं उसमें मरतब ना हो। उसकी ना होने की वजह ही यही है कि वो किसी जगह डंडी मार रहा है और उसको डंडी समझ नहीं आती, क्योंकि इसमें सबसे बड़ा काम जो चलता है इस मामले में उस टीचर से चलता है जिससे आपने निस्बत रखी है, जिससे आप सबक ले रहे हैं, शेख कह रहे हैं, पीर कह रहे हैं, उस्ताद कह रहे हैं। और वो क्या चीज है जो सबसे ज्यादा संदेह होती है इस चीज में, इस इंसान पता ही नहीं चलता है वो कर गए हैं। वो हकीकत में बताते हैं हजरत शेख कि इसमें सबसे बड़ी चीज़ अगर नाकाम होता है आदमी, कोई मंजिल तक पहुंचने में दुश्वारी है जिसको, असरात जिक्र के मरतब नहीं हो रहे उसके और साफिस उसमें बहुत ज़्यादा है, जिक्र करते उसको घबराहट होती है, जितनी चीज़ें उसमें पैदा हो रही हैं इसकी वजह एक है कि उसके अंदर ज़रूर न ज़रूर कोई ऐसी चीज़ है कि अपने शेख से उसकी बेअदबी हुई है। बेअदबी फरमाते हैं कि सबसे बड़ी रुकावट है जो तसव्वुफ़ अंदर आती है साले के अंदर, और इसका मियार कुछ नहीं बनाया बेअदबी का, अल्लाह उससे बस नहीं बनता इस बेअदबी का। एक ऐसी एहतियात का नाम है अदब, एक ऐसे एहतियात का नाम है मतलब कि खुद इंसान का दिल बताता है कि यार मुझसे थोड़ा मामला सही नहीं होना, فرماتے باقی جو غلطی ہیں وہ رکاوٹ نہیں بنتی, لیکن یہ ہے کہ بے ادب انسان اس راستے میں کبھی کامیاب نہیں ہوتا, بجائے کامیابی کے بلکہ اس کی ناکامی ہوتی ہے بہت سخت اور دشواری بڑھ جاتی ہے اس کی. اور حال یہ ہوتا ہے سالکین کے ادب کے لحاظ سے کہ ہمیں کیونکہ اصول ہم جانتے ہی نہیں, ہم اس کو توجہ ہی نہیں دیتے, ڈائریکٹ بس ذکر پہ لگ گئے, وظائف پہ لگ گئے, وعدات پہ لگ گئے. جو اصل اصول ہے, جیسے آپ سڑک پہ چاہیں گاڑی کو دیکھ رہے ہیں, پیٹرول کو دیکھ رہے ہیں, گیس کو دیکھ رہے ہیں, لیکن جو اصول ہے کہ بھی آپ جب موٹر وے کے سائن بھی دیکھیں اس کا توجہ نہیں ہے, آپ کو اپنی گاڑی پہ گھمنڈ ہے, پیٹرول پہ گھمنڈ ہے, اپنی ڈرائیونگ پہ گھمنڈ ہے, لیکن سائن ہی آپ دیکھ رہے ہیں جس میں پہنچوں گا. سائن ایک مس ہو گیا تو آپ کہیں سے کہیں پہنچ جائیں گے, ہوتا ہے نا, ایک سائن مس ہو جائے تو کہیں سے کہیں آدمی پہنچ جاتا ہے ایک سائن سے. موٹر وے اچھی مثال سالک کے لیے آج کل کے زمانے. تو اسی طرح تعلق جو شیخ کا ہے اس میں ہر وقت سالک پر فیض جاری رہتا ہے, فاصلے نہیں. 24 اللہ تعالیٰ ایک ایسا کنیکشن پیدا کر دیتا ہے اس سالک کا. دیکھیں مرد بھی ہیں عورتیں بھی ہیں, اب یہ دیکھیں تو عورتیں ہزاروں پردے میں ہوتی ہیں کہ سامنے تھوڑی بیٹھتی ہیں آدمی اپنے شیخ کے, لیکن الحمدللہ فیض شیخ کا پورا جاری رہتا ہے ہر طرف. جیسے آپ یہاں بیٹھ کے الحمدللہ باتیں کر رہے ہیں, خیر میں تو شیخ نہیں ہوں, اللہ والا اس کی بات کر رہا ہوں آپ سے, آپ کب بیٹھیں گے تو آپ فائدہ ہوگا الحمدللہ اس سے. میں تو بات کر رہا ہوں, شیخ شوخ تو نہیں ہوں, بتا رہا ہوں یہ آپ کو, یہ اصول بن جاتا ہے. تو اسی طرح بعض دفعہ جو بہت لوگ بیٹھنے والے تھے اس سے زیادہ بعض پردہ نشین عورتیں بہت آگے پہنچ جاتی ہیں, وہ بہت منزل طے کر جاتی ہیں, اپنے اصول پہ چل رہی ہیں الحمدللہ, اختیار راستہ اختیار کر رہی ہیں. اللہ ان کے لیے رکاوٹ یہ رکھے تم پردے کے پیچھے کام کرو, میں تمہیں اپنی تمہارے شیخ کی روحانیت پہنچاؤں گا وہاں تک. تو شریعت کا تقاضا ہے ہماری لیے کہا کہ آپ اپنے شیخ کے سامنے بیٹھے ہیں, آپ کو فیض پہنچے. تو تصوف کے مین اصولوں سے جو ہر چیز کیا ہے, ادب ہے. ادب کا معاملہ یہ ہے کہ اس کی کوئی حد نہیں ہے اور طریقہ نہیں ہے. اور دوسری چیز یہ کہ بھائی اس میں فیل ہم اس لیے ہوتے ہیں کہ ہمیں پتہ ہی نہیں ہے, ہم سیکھتے نہیں ہیں. حالانکہ عبد القادر جیلانی رحمۃ اللہ علیہ, حضرت مجدد الحسنی رحمۃ اللہ علیہ, حضرت چشتی رحمۃ اللہ علیہ, تمام سا بزرگان دین نے, خود حضرت نے اپنے حکیم الامت رحمۃ اللہ علیہ, خوب بزرگ جتنے گزرے ہیں سب نے آداب شیخ کو سر فہرست رکھا ہے اپنی تاریخ میں سبق کے اندر. حضرت مجدد الحسنی رحمۃ اللہ تک جتنے بڑے شیخ تھے, دیکھو خاص طور پہ وہ لوگ جو کنیکشن رکھ لیتے ہیں اس راستے پہ چلنے کے لیے اس کے آداب میں رکھا ہے, جو نہیں ہے اس راستے پہ تو ان کو تو نہیں پتا ان چیزیں, ان کو تو آپ نہیں کہہ سکتے ادب کیا چیز ہے, کس سے ادب. لیکن یہ بے انتہا محرومی کی بات ہو جاتی ہے انسان کے لیے کہ وہ ساری زندگی چل بھی رہا ہو لیکن بعد بے ادب ہو اور پتہ بھی نہیں ہو ادب ہے. تو اس کو یہ نہیں ہوگا جب پتہ نہیں تھا, کوئی ایک نماز پڑھ رہا ہے آدمی اور ساری زندگی نماز غلطی پڑھتا رہا, اللہ کے پاس پیش ہو کہتے کہ تو نماز کیا پڑھی, یعنی مجھے پتہ نہیں تھا, جواز قبول ہوگا؟ نماز سیکھو, سیکھنا پڑے گی, فرض ہے. حج پہ جا رہے ہیں, حج پتہ نہیں تھا, نہیں حج کا کام کام سیکھیں ہم, جو کرنا ہے اپنے حج اصول سیکھیں تاکہ حج قبول ہو, یہ تو کوئی جواز نہیں بنتا ہمیں پتہ نہیں تھا. تو اس سے ایک سالک سے پوچھا جائے گا تو فیل ہوا کہ جی تو مجھے پتہ نہیں تھا ادب کیا چیز ہے اور کیسے کرنا ہے, سیکھنا چاہیے. ہمارے ہاں تو یہ بھی احتیاط نہیں ہوتی آج کل پیری مریدی میں, بہت عجیب حالات ہیں کیونکہ وہ رہی نہیں چیزیں, وہ خانقاہوں کا ماحول نہیں رہا, وہ مرید نہیں رہے, وہ خاتم شیخ نہیں رہے, سبحان اللہ جن کی نظروں سے جن کے صحبتوں کے اندر آدمی کے ایک دم اثر انداز ہوتے تھے. ہر چیز کے اندر انسان کو ادب دیکھنا پڑتا ہے جب شیخ کے پاس ہو, گفتگو میں, بیٹھنے میں, مصاحبے میں, اٹھنے میں, بیٹھنے میں. عدد لکھتے ہیں حکیم الامت, کہتے ہیں شیخ کے جوتے اٹھانے میں بھی بہت باادب رہنا پڑتا ہے, اس کے بھی اصول ہیں. وہ فرماتے ہیں کہ لوگ سمجھتے ہیں ہم بہت محبت کر رہے ہیں, بعض دفعہ شیخ جوتے اتار رہے تو اتار کے رکھنے والا ہے تو اس کا ہاتھ سے چھین رہے ہیں, नहीं जिन्हें मुझे दे मैं रखूं, मुझे दे, वो जो अभी उसके पांव से जूते निकले नहीं तो पांव से नीचे निकालेंगे दूसरा छीने। कहते ये कौन सा ये अदब है, आप बताए। एक और मिसाल देते हैं आज बड़ी जबरदस्त, देखिए हमें तो लिखते भी हैं वो आज तक, आजकल तो खैर मैसेज सिस्टम है, खुद देखता हूँ मैं तो, खैर अपने शेख उन्हीं बात नहीं कर रहा, लेकिन फिर भी आप बुजुर्ग की नजर से गुफ्तगू तो करते हैं ना। हमारे भाइयों को बहनों को तो यही पता नहीं किस अलकाब से हम मुखातिब हों, वास्तव से जैसे फ्रेंड नहीं होता कोई, हेलो वैसे आम तरीके से जैसे आम लोगों को उसके तरीके से अपने शेख से मुखातिब हो रहा है। किस तरह अलकाबात होते हैं, कैसे उसमें गुफ्तगु की जाती है, कैसे को बयान दिया जाता है, ये तो एक बहुत बड़ा सब्जेक्ट है शेख, अपने शेख से किसी तहरीरी तौर पर मुखातिब होना, इसके बड़े आदाब है कि कौन से अलकाब इस्तेमाल करें आप किस तरीके से। जब मैं हजरत शेख को लिखना पड़ा तो मैंने कई किताबें पढ़ी थी शेख की, मैं किस तरह मुखातिब होते हैं लोग। और हजरत को मुझसे शिकवा रहता था कि तुम बहुत देर में खत देते हो, उसकी वजह ये थी कि मैं एक तो डरता बहुत था कि कोई लफ्ज़ बेअदबी के ना हो जाए, एक लफ्ज़ ना, फिर उसके बाद कई कई दिन लगते थे उस खत के मजमून को बनाने में। ख़ास तौर पे सबसे ज़्यादा जोर जो लगता था ना वो अलकाबात पे लगता था, दो चीज़ उसमें होती हैं कि कहीं इतना तजावज़ ना हो जाए शरीर से कि शेख को नागवार होने लगे, कलावे बांधने शुरू कर दें, दूसरा ये इतना कोई आपके रुतबे से कम नहीं हो जाए कोई लफ्ज़ जो अलकाब करने में होता है, स्टार्ट करते ना अलकाब करना, यहाँ तो पता ही कोई नहीं आते आते ठक 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 बस। तो ये तो हम कहते हैं पता नहीं क्या बात है, जिक्र भी हम करते हैं, हम तो फलां भी करते हैं, हम तो जी भी फजा भी कर रहे हैं और कुछ जहाँ काम नहीं हो रहा, फलां नहीं हो रहा, ये नहीं हो रहा, ये पता नहीं कुछ जो असल लीकेज जहाँ से हो रही है वहाँ पे वेल्डिंग ही नहीं कर रहे आप, उसको वेल्ड करें इंशाल्लाह। हो सकता नहीं कि जिक्र का और हजरत का तो आपको भी जो भी शेख होगा उसका फैज़ आपको पहुँचे ना, बस ये हो जाए कि अल्लाह ताला ने वादा किया चीज़ का अल्लाह ने वादा किया है कि तू जा मेरे किसी दोस्त के पास, मेरा वादा है तुझे मुत्तकी बनाऊंगा मैं। तो जो बन नहीं रहा आदमी मुत्तकी, गुनाह कर रहा है उसके बावजूद भी गुनाहों की तरफ रगबत हो रही है, उसके असकार सही नहीं हो रहे, उसकी मतलब है शरीयत पे सही नहीं चल रहा, सुन्नत पे सही नहीं चल रहा, गुनाहों की तरफ फिर भी गिरागिर है, गुनाहों का स्टैंडर्ड उसको नहीं पता चल रहा, यानी इस निस्बत के बाद जबकि ताल्लुक ये है कि सुभान अल्लाह जब इंसान किसी शेख के पास जाता है तो कल जिस तरह मेरे एक बयान में आप था इस थोड़ी सी नस्बत मिलती है, तो सबसे पहले जब शेख के पास इंसान जाता है तो वो फनाइयत शेख की तरफ चलना शुरू हो जाता है, उसका कदम उठ जाता है फनाफ शेख की तरफ, एक मंजिल पर चल पड़ता है कि जैसे ही उसने बैत हुआ और बैत हुए के बाद ताल्लुक बना वो फनायत की तरफ चल पड़ा अपने शेख की फनायत की तरफ। अब फनायत क्या है, फनायत ये है कि जो शेख की सफात हैं अल्लाह ने उसमें जो डाली हुई हैं जो चीज़ें हैं वो उसके अंदर उतरना शुरू हो जाती है। अल्लाह ताला ने जो उस पर गलबा रखा हुआ है शेख पर, किसी पर जिक्र का गलबा है, किसी पे कुरान का गलबा है, किसी के नवाफिल का गलबा है, किसी को रोज़े रखने का गलबा है, किसी को हज का गलबा है, हमारे हज़रत को हज का गलबा था, एक सेकंड में तक खाना का पहुँचे होते थे माशाल्लाह। सबसे बड़ा जौक ये था कि खाना काबा हो, या अपने हज़रत का जौक बता रहा हूँ, खाना काबा हो और सुबह से लेकर रात तक कोई इनके नज़दीक ना हो और अल्लाह का जिक्र हो, ये जब्त का ना खाना ना पीना सीना, बस खामना खाना काबा उसके बाद अल्लाह का जिक्र, बस कुछ नहीं खाना पीना फिनिश। तो फनाइत क्या है अभी सुनने के, जो शौक और शौक आपके शेख के अंदर मौजूद होगा वो उसमें ट्रांसफर होना शुरू हो जाता है। अगर शेख को सुन्नत की फनाइयत है और सुन्नत से बेनतहा मोहब्बत है तो उसके जो मुरीद होगा उस पर खुद ब खुद सुन्नत का गलबा शुरू होना शुरू हो जाएगा, उस तो लिखी नहीं करनी पड़ती, इसको कहते हैं फनाहियत। जिस चीज चीज का रंग होगा वो रंग उसमें उतरना शुरू हो जाता है, جس عمل سے اس کو محبت ہوگی وہ محبت اس میں غالب آنا شروع ہو جاتی ہے مرید کے اندر. اس کو کہتے ہیں فنائیت شیخ. الحمدللہ فنائیت شیخ اور کچھ مطلب نہیں ہے. تو جب فنائیت شیخ میں انسان پہنچ کر چلا گیا تو الحمدللہ آپ خود سوچیں کہ وہ ساری صفات اس کے اندر آنا شروع ہو جاتی ہیں پھر خود بخود. اور اگر اس جانے کے بعد بھی اس نے وہ چیز نہیں آئی اس میں, ظاہر ہے تو حرام بھی کھا رہا ہے, فضول حرکتیں بھی کر رہا ہے, جو بھی پتہ ادھر بھی بھاگ رہا ہے, بھائی نہیں مطلب وہ چیز کوئی نہیں ہے. اور ہوئے کہ 30 سال ہو گئی, 15 سال ہو گئی, ذکر پورا ہے تو فلاں میں یہ ہے, تو سب فنائیت کیوں نہ ہے. اللہ فرماتے ہیں, قرآن کہتا ہے کہ ہو سکتا نہیں کہ انسان میں کسی ولی کی صحبت میں بیٹھے اس پہ رنگ نہ چڑھے. یہ کیسے ہو سکتا ہے؟ وہ پھر بھی بے مان رہے, پھر بھی حرام کھائے, پھر بھی دنیا کا لالچی ہو. وجہ اس کی یہ ہے کہ اس میں کمی کیا ہے. یہاں حضرت شیخ فرماتے ہیں کہ اس میں پتہ ہی نہیں کمی کیا ہے, پر یہ کیا ہے کہ وہ بے ادب ہے. اس بے ادبی کی وجہ سے سب کچھ پردہ ڈلا ہے اس پر, اور جب رزلٹ نکلے گا تو وہ 0/0 ہوگا. اپنی کیفیت سے انسان پہچان سکتا ہے. تو ادب کیا ہے, کتنی احتیاط کی مثال دے رہے ہیں حضرت تھانوی رحمۃ اللہ علیہ. دیکھیں کہ اگر شیخ کبھی عجیب مثال دی ہے, کوئی کام کہہ دے, یہ چھوٹا سا بھائی خط میرا پوسٹ کر دے, ایک کام ہی کہہ دیا اس نے, حاجی صاحب جا رہے ہیں میں خط پوسٹ کر دوں. ہاں جی میں کر دیں گے جناب, ٹھیک ہے حاجی صاحب. تو فرمایا دیکھ اس کو نزدیک, وہ تو بہت نزدیک بھی ہے, اور جناب پانی بھی پلاتا ہے, جوتی اٹھاتا ہے, اور یہ بھی کرتا ہے, گاڑی بھی چلاتا ہے, یہ سب اپنی طرف پنے خان. لیکن اس کو پتہ نہیں کہ اللہ کے نزدیک پہنچنے کے لیے تو احتیاط اتنی ہے, وہ شیخ کا ادب نہیں ہو رہا بلکہ کس کا ہو رہا ہے, اللہ کے راستے کا ادب کیا جا رہا ہے. اس کے بعد کام کس کام کر رہے ہیں, کس پر پہنچنے تک ہم یہ راستہ اختیار کیا. تو فرمایا وہ خط دے دیا اس نے, خط پوسٹ کر دو. کتنے بڑے مجدد کی بات آپ کو بتا رہا ہوں. ہاں پا دیں گے جی, ٹھیک ہے, اچھا خط دے دیا, اس میں سب کوئی کام دے دیا. فرمایا اب اس پہ لازم ہے یہ چیز کہ جو کام بھی اس نے دی ہے وہ بتائے اپنے شیخ کو کہ میں نے جی آپ کا کام کر دیا ہے. سبحان اللہ. اگر اس نے نہیں اطلاع دی, نہیں بتایا, تو فرمایا یہ ایک بہت بڑی بے ادبی کی اس نے, اور جس سے اس کو پتا نہیں. اتنی بڑی, اب ہم تو اس چیز کو پہچانتے نہیں, پتہ ہی کوئی نہیں. اب تو مل گیا دو او جی میں تجھے جڑا خط دیتا سی میں بعد دیتا سی ہوتے. یہ ہے نا آج کل تھڑی مارتے نا آج کل تو پیروں, ہاں پیروں کو تو یہ دیتے ہیں, ہم فلاں دیتے ہیں, تو یہ کرتے ہیں, قابو کرتے ہیں نا پیروں کو, لالچ دے دے کر. ہاں یہاں بھی مجھے بات دیکھ جاتی, جس کے ذہن میں یہ بات ہوگی. دیکھیں ایک عجیب نقطہ دیتے ہیں, ہم ہدیہ دیتے ہیں بزرگوں کو, دیتے ہیں نا, اس کی کتنا بڑا ادب بتایا ہدیہ کا. آپ کسی بزرگ کو ہدیہ دے رہے ہیں تو ہدیہ سے خرید نہیں رہے آپ, یہ تو خود میں نے حضرت کی صحبت میں دیکھا ہے یہ بات. یہ تو اللہ آپ پہ کرم فرما رہا ہے کہ کسی بزرگ کی ہاں آپ کی کوئی چیز جا رہی ہے اور وہ اس کو ایکسیپٹ کر رہا ہے. لیکن الٹا کیا ہوتا ہے, جیسے میں نے آپ آیا, میں سب بس وہاں گیا تھا آج پہ یہ جناب تحفہ جناب تو فرمایا یاد رکھو کہ جس وقت ہدیہ دو, ہدیہ دینے کے بعد ایک چیز کا احتیاط کرنا, کبھی بھی اس سے کوئی کام نہ کہنا. سبحان اللہ. یہ بھی نہ کہنا, حضرت فرماتے ہیں کہ ہدیہ دے دیا آپ کو مشن نہیں اتنی, حضرت بات یہ تھی کہ جی میرے بچے کے لیے دعا تو کر دیں. میں نے خود حضرت کی مجلس میں دیکھا حضرت خیر ادیا ایسی معاملہ تو کوئی آیا پوچھ سک دیا تو اس کے نیچے مسالے کے نیچے پوچھ سک, پتہ نہیں چلتا. ایک شخص آیا, یہ تو میں نے خود بھی دیکھا, آ کے اس نے ادیا پیش کیا حضرت کے, اس میں رکھ دیا نیچے, 10 روپے تھے پھر کیسے کچھ. تو پھر رکھنے کے بعد 2 منٹ کے بعد کہنے لگا, حضرت میرے بیٹے سے دعا کر دے, جی وہ بیچارا بہت خراب ہے, کچھ ٹھیک ہو جائے. تب پتہ ہم سب کی تربیت کے لیے حضرت نے یہ کام کیا, بڑا عجیب کام کیا. حضرت نے کیا کیا, ایسے اپنا جانا دھان نکالا, 10 روپے نکالے, کہتے بھائی یہ اپنے پیسے پکڑنے چلے جائیں چھٹی کر. وہ تو دم ہو گیا, کہتے جی میں تو بڑے دور سے آیا تھا جناب, ہم نے تو سنا تھا یہ کہاں, میں تو نہیں گیا, لے جائیں پیسے, میں نہیں دعا شعا کرتا بھائی, کسی بزرگ سے کرا لیا. तो कहते हैं इतना एहसास भी नहीं होना चाहिए देने के लिए, इतनी बड़ी बेदबी तस्वीर किया था कि तुम मान देकर एहसान कर रहे हो उसके बाद कि जी हम तो ये काम करके हम तो फला काम किया है, तो वही उसका बदला मांग रहे हैं। तो हकीकत यह है कि अदब जो है इंसान का वो इसमें मेन फंक्शन अदा करता है इस रास्ते के अंदर। और इतनी इबादत के बावजूद भी, इतना सब कुछ करने के बाद भी इंसान फेल हो जाता है, उस पर साथ मतलब नहीं आते। जैसे मैंने कहा कौन से रात फनाफिशे जाहिर हो तो, जैसे आप सूरज के सामने बैठे हैं आपको गर्मी नहीं लग रही, कोई बीमारी अंदर घुसी जो गर्मी लग रही, सर्दी लगती है लोगों को, बात सर्दी लगती पाई आज तो कहीं गर्मी तुझे सर्दी क्यों लग रही है, साथ में तब ही नहीं हो रही गर्मी के अंदर उसको हॉस्पिटल नहीं कर राइट को। अगर हमें अदब ही नहीं, हमें पता नहीं लिखना कैसे है, गुफ्तगू करने कौन सी, अलकाब कौन से लगाए पता नहीं जी हमें, जिन्हें पता नहीं तो पंगे क्यों ले रहे हो, उनसे पैसे लिखो ही ना, सीखो किसी बुजुर्गों सीखो, पुराने मुरदीन से जो रिस्पेक्टफुल लोग हैं उनसे सीखो, यहाँ से गुफ्तगू कैसे की जाए, आपसे मुसाफिर की जाए, आपसे बैठक किया जाए, किस चीज़ को नापसंद करता है मेरे शेख, किस शिकों को नापसंद करता है, उसका उसका जौक क्या है, उसका शौक क्या है, उस नापसंदगी की हालत उसके सामने ना आया जाए, वो तो कभी आपको मना नहीं करेगा, तो वो क्यों उसको क्या जरूरत पड़ेगी कि आप तो जाए उसको गाली नहीं देते, उसको तो नागवार नहीं गुजरे, क्योंकि वो तो अपने आप को समझते नहीं, कभी नहीं हो अल्लाह वाला आप उसको बुरा कहें, कहेंगे मेरा मुझे कुछ भी नहीं कहेगा, तो ये तो कर्म वाला कर्म है कि अगर कोई शेख तरबियत कर ले अपने मुरीदों की, तरबियत के तौर पे कह दे तो ये तो बड़ा आसान है उसका, बहुत बड़ा आसान है उसका कि तरबियत के तौर पे समझा दे किसी को, कभी ऐसा ना करे, आते जाते रोक लेना, पीछे बैठ, यहां तक कहा जाता है कि शेख के पीछे वजीफा शेख उसके पीछे इंतजार कर रहे हैं, कहते ये गलत है, उसको तकलीफ होती है, उसकी तकलीफ में आप मिलने के लिए बैठ गए, आप ये देखें क्या उसके मिजाज में है, उस वक्त मिलता है वो बात करता है, उस जबरदस्ती बात करेंगे, हालांकि उससे ना उस वक्त दुआ होगी, उससे एक मूड होता है अल्लाह वालों का, जिस मूड पे वो चलते हैं उस वक्त दुआ करें तो कबूल हो जाती है, एकदम चल रहा है रास्ते पकड़ लिए। और खैर मैं तो वैसे ही क्योंकि शेख की बातें सुनते मैंने कह दी आप हजार से भाई फिर उस, लेकिन बहुत लोगों ने नागवार गुजरी ये बात कि ये क्या हो गया जी, हम बात भी ना करें चलते हैं, जूतों के पास खड़े खींच रहे हैं, उधर खींच रहे हैं, इधर तरीका था है। वो सोचा कि इस तरीके से मैंने क्यों कहा, ये नहीं मैं बुजुर्ग हूँ ऐसी बात नहीं, मैंने इसलिए समझा है कि हमारे जो असल बुजुर्ग हैं वो लोग तो समझते नहीं ये भाई जी तो इस लाइन पे चले हैं, वो मैंने खुद सुना जब सब मैं पहली दफ़ा यहाँ आया इस मस्जिद में, सुन लें नहीं सब इनके आलिम साहब भी बैठे थे, तबलीगी हेड भी बैठे थे, सारे बैठे, जब हमें इजाज़त दी ना इसकी जिक्र की इस मस्जिद के अंदर, मैं आपको बता रहा हूँ मुझे शौक नहीं है कि मैं आप मुझे तो कहता हूँ मैं मुझे गली मिल लें आप ना जूता उतार रहा हूँ वहीं खड़े हो जाए, मैं तो खड़ा होता हूँ हर पकड़ता हूँ, वजह उसकी क्या है कि बदनाम होता है ये रास्ता। जिस वक्त मैं आया तो क्या कहा आलिम साहब ने, कहते एक बात का ख्याल रखना जी मैं आपको बताऊँ, क्योंकि हमें शिकायत है कि जब आप मस्जिद रहमान में होते थे तो वहाँ आप दरवाजे पे खड़े रहते आपके साथी हो बातें शुरू हो जाती थी, खड़े रहते थे आपके दोस्तों सारे जूतों पर, तो ये ना करना यहाँ पर बंदा से लगा है, लोग तो इतने नोट करते हैं बात, मैं कहा मुझे तो वहाँ एहसास ही नहीं कि मस्जिद में वहाँ कभी कहते जी वहाँ खड़े होते थे लोग आपके, तो ये अच्छी बात नहीं है, तो आपको देख लोग भी खड़े अंधे मस्जिद में लोग खड़े हो जाते हैं, जैसे आपने ईद पे तो प्रोग्राम सुन लिया होगा ना जिस तरह ऐलान किया, तो ये सही है बिल्कुल सही बात है, वो चीज करनी चाहिए इंसान को जो अदब के दायरे में हो, अगर हमें फैज हासिल करना है अपने शेख से तो इसके अंदर एहतियात की जरूरत है, लिखने में बोलने में तहरीर में तो बहुत ज्यादा कि किस तरीके से सलाम लिखें, किस कौन सा अलग अलकाबात इस्तेमाल करें, नहीं हिम्मत छोड़ दें, बात करने में गुफ्तगू करने में सलाम करने में कोई चीज पूछना चाहते हैं उसके अंदर बैठ के पूछे खड़े होकर पूछे कुछ हो पता नहीं, आवाज तो पीछे से आवाज दे रहे हैं अजहर साहब गल सुनना जी जरा, वो जी आपको सलाम कहा है जी उसने हजारों तरीके हैं भैया, अदब भी है कि आप अदब से हैं तो बैठे पीछे जात मांगे मैसेज दें, तो अब यह है कि आदमी लगा रहता है इसमें और फेल हो जाता है, उसको पता नहीं किसी से हर जिक्र भी मेरा सही हो रहा है, फना फिर शेख क्यों नहीं हो रहा मैं, फना फिर शेख का मतलब ये नहीं कि उसकी शिकर नहीं, उसके सफात मेरे में क्यों नहीं, मैं फिर आराम कार्य क्यों कर रहा हूँ, मुझसे गुनाह क्यों नहीं छूट रहे, क्योंकि मेरे शेख तो गुनाह नहीं करता, उसको तो ये आदत नहीं है, वो तो सुन्नत से मोहब्बत करता है, मुझे सुन्नत से क्यों नहीं मोहब्बत हो रही है, वो तो हराम गुनाहगार समझता है, उसके बयान के अंदर चीज़ें सारी हैं, वो मेरे में क्यों नहीं आ रही बातें, तो खामोश तबीयत आदमी, मेरी तबीयत ऐसी क्यों नहीं हो रही, उसको तो गुस्सा नहीं आता था, मुझे क्यों अब तक गुस्सा आ रहा है, सफात तो वही होनी चाहिए, वल्लाही मतलब जानवर से बदतर था मैं इंसान, जो हजरत की सोबत में बैठा तो इतनी फनाइयत मुझ में आ गई थी कि मैं आस्ता अभी कि था मदीना मुनव्वरा में था, तो हजरत की जमात आई, वो अपने आए उम्र करते पाकिस्तान से, तो मैं रियाज़ जन्नत के पीछे जाओ बजान वाली जगह ना उसके पीछे बैठता, तो वहाँ बैठा था निशिंदा से, तो पीछे से मुझे हजरत आ गई, पाकिस्तान से हजरत आए हुए, हजरत आए हुए, मैं भी डर गया, मैं कहा हजरत आए हुए, तो मैं भी चौंक, किसको कह रहे हैं, तो देखिए पीछे लोग खड़े थे, कहता ओ फारूक साहब हम तो बिल्कुल समझे कि हजरत साहब आ गए, आप पीछे तो हजरत साहब ही लग रहे थे, और पास चेहरा भी उस पर झलकियाँ लगने लगती हैं आदमी की, ये कोई इबादत नहीं है, ये कौन सी चीज़ है कि एहतियात अदब इतना हो इंसान के अंदर, हर चीज़ के अंदर खुद ब खुद इंसान के अंदर ये रिफ्लेक्शन हो जाता है, इन चीज़ों का आना शुरू हो जाता है कि यार मैं कैसे करूँ, कोई मुफीद है कोई बात आपके लिए फायदेमंद नजर आ रही है, ये ऐसे बोल रहा हूँ, ये तो बहुत अच्छी बात है कि जब कोई आगे रास्ते से भटक रहा हो कोई आपको रास्ता दिखा देगा, सुभान अल्लाह यार तूने मुझे रास्ते में पहुँचा दिया, नाराज होने वाली बात तो आई नहीं, तो हमें देख लेना चाहिए अल्हम्दुलिल्लाह, ये टॉपिक इज वेरी वेरी इंपॉर्टेंट है, जहाँ अपने वज़ाइफ करते हैं चीज़ें करते हैं वहाँ ज़रूर ख्याल रखें, कोई बेअदबी तो नहीं हमारे से हो रही, जब कोई ऐसी बात हो कि दिल पे आपके सुकूत तारी हो, जिक्र सही ना हो रहा हो और मामला सही ना बन रहे हों, वसाविज़ ज़्यादा आ रहे हों, बीच में जहान ना आ रहा हो, तो समझ जाएँ कोई बेअदबी हुई है मुझसे, उसके इलाज तकसस से इस्तग़फ़ार करें अल्लाह से, और कोशिश करें सोचने की कि क्या चीज़ ऐसी है कि जो मेरी हज़्ज़त को नागवार गुजरी हो, अल्लाह ताला हम सबको तौफीक नसीब फरमाए।